अन्तर सम्वादको एउटा नयाँ श्रृंखला म नवराज लम्साल हामीले लामै धुन प्रस्तुत गर्यौं र बिहान यति बेला नै हामी अन्तर सम्वादमा उपस्थित हुने गर्छौं र एकजना अतिथिसँग समसामयिक विषयमा सम्पर्क र सम्वाद गर्ने गर्छौं। हाम्रा अतिथिसँगको सम्पर्क भइ नसकेको कारणले पनि यो लामो धुन बज्यो र यतिखेर मुलुकमा कोरोना संक्रमण फेरि बढ़ने संकेत देखा परेको छ। स्वास्थ्य मन्त्रालयले थप सतर्कता अपनाउन र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ र खोप आयातका लागि सरकारले उच्च स्तरको थप पहल प्रारम्भ गरेको छ र यो खोपको प्रक्रिया निरन्तर जारी रहने पनि बताएको छ। सांसद पद गुमेका चारजना मन्त्रीज्यूहरूले पद तथा गोपनीयताको फेरि शपथ लिनुभएको छ र विपक्षी दलहरू सरकार विरूद्ध मोर्चाबन्दी गर्दैछन् भन्ने समाचारहरू आएका छन् र यस वर्ष तुलनात्मक रूपमा अलि बढ़ी डडेलोको प्रकोप पनि बढ़दो अवस्थामा रहेको छ र नेपाली आकाशमा देखिएको धुवा र तुवालोले वातावरणमा अप्रत्याशित रूपमा परिवर्तन आएर मान्छेहरू चिन्तित थिए र केही दिनदेखि बढ़ेको त्यो चिन्ता गैराती परेको पानीले अलिकति कम पनि भएको छ। यी केही समसामयिक घटनाक्रमहरू हुन् र यी समसामयिक घटनाक्रम का बीचमा यो राजनैतिक उतार चढ़ावहरूका बारेमा अहिलेको अवस्था के छ, यी सबै घटनाक्रम र हामीले बहस गर्नुपर्ने धेरै विषयहरूका बीचमा आज हामी राजनीतिक उतार चढ़ावका सन्दर्भलाई जोडेर परराष्ट्र मन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ग्यावालीज्यूसँग सम्वाद गर्छौं। मन्त्रीज्यू हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू हार्दिक स्वागत छ।
हजुर धन्यवाद।
मैले भूमिकामा हाम्रो अहिले रहेको राष्ट्रिय सन्दर्भका केही घटनाक्रमहरू उल्लेख गरे। मन्त्रीज्यू अलिकति राजनीतिक सन्दर्भबाटै शुरू गरौं। आज अलिकति राजनीतिक विषयमै बहस गर्न मन छ। यहाँ चाहिँ नेपाली राजनीतिमा अध्ययनशील शालीन नेता भनेर पनि चिनिनुहुन्छ तर तपाईँहरू जस्तो सक्रिय र शालीन नेताहरू भइरहनु भएको अवस्थामा पनि मुलुकको राजनीति चाहिँ अलि शालीन जस्तो देखिएको छैन नि मन्त्रीज्यू, के भन्नुहुन्छ? यहीँबाट शुरू गरौं न आजको सम्वाद।
एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो। निश्चय नै राजनीतिका पछिल्ला कतिपय परिदृश्यहरू अलिकति चिन्ताजनक पनि अलिकति निराशा उत्पन्न गर्ने खालका पनि र अलिकति नकारात्मक दिशातिर उन्मुख जस्तो पनि देखिन्छन्। वास्तवमा अहिलेको मुख्य समस्या म के देख्छु भनेदेखि देश र जनताको चाहना एकातिर छ, देश र जनताको आवश्यकता एकातिर छ, तर हाम्रो राजनीतिको शीर्ष भागमा रहेका कतिपय नेताहरूको प्राथमिकता, उहाँहरूको रुचि र उहाँहरूको क्रियाकलाप चाहिँ देश र जनताको त्यो चाहनासँग म्याच गरिरहेको छैन। त्यो विरोधाभासले राजनीतिलाई जति एउटा संगतिपूर्ण, लयपूर्ण र स्वाभाविक बनाउनु पर्थ्यो त्यस्तो देखिएको छैन, अलिकति अस्वाभाविक देखिन्छ। उदाहरणकै निम्ति कुरा गरौँ, जस्तो प्रतिनिधि सभा पुनस्थापना गयो सर्वोच्च अदालतको फैसलासँगै, सरकारको एउटा सोच थियो, सरकार एउटा बुझाइका साथ प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णयबाट अगाडि बढेको थियो। सर्वोच्च अदालतले त्यसो गर्न मिल्दैन भन्यो। त्यो फैसला भएको पनि अहिले डेढ महिनाभन्दा बढी भएको छ, तर संसदभित्र जे छलफलहरू हुँदैछन्, अहिले नेताहरूका जे प्राथमिकताका निम्ति उहाँहरू दौडदौड गरिरहनु भएको देखिन्छ, ती कुराहरू र अहिले देशले खोजेको, जनताले खोजेको विषयसँग कहीँ कतै म्याच देख्नुहुन्छ? तपाईँ पक्कै पनि देख्नुहुन्न। त्यसले गर्दा आजको समस्या चाहिँ देश र जनताको चाहनासँग हाम्रो राजनीतिका कतिपय पात्रहरू, प्रवृत्तिहरूको चाहिँ संगति नमिल्नु सबभन्दा ठूलो समस्या हो भन्ने म ठान्छु।
जस्तो सरकार केन्द्रित प्रहार विपक्षी दलहरूले त गर्छन् नै गर्छन्, तर आफ्नै पार्टीभित्रबाट पनि र विपक्षी दलबाट पनि सरकार विस्तारै घेराबन्दीमा पर्दै गएको हो।
यो घेरा त धेरै अगाडिदेखि नै हो। अहिले प्रकट भएका केही अभिव्यक्तिहरूलाई अथवा परिदृश्यहरूलाई लिएर तपाईँले त्यसो भन्नुभएको होला, तर जति बेला बाहिरबाट हेर्दा हामी संवैधानिक हिसाबले एकदमै सुविधाजनक बहुमतमा, झन्डै दुई तिहाई बहुमतमा थियौँ, तर त्यो दुई तिहाई बहुमत खासमा भन्नुहुन्छ भनेदेखि देश र जनताको हितमा केन्द्रित हुन पाइरहेकै थिएन। अवस्था कस्तो थियो भने सरकार यति ठुलो अपेक्षा छ, दुईटा अपेक्षाका बीचमा हामी सरकारमा आएका थियौँ। एउटा लामो राजनीतिक सङ्घर्ष, क्रान्ति पश्चात मुलुकले बल्ल बल्ल एउटा राजनीतिक स्थायित्व प्राप्त गरेको थियो, संविधान बनेको थियो, संविधानले एउटा समाजवाद उन्मुख, सामाजिक न्यायपूर्ण समाजको परिकल्पना गरेको थियो र वर्षौंको द्वन्द्व, व्यतिथि, संक्रमणले गर्दा जनताका विकासका, समृद्धिका सपनाहरू, न्याय पाउने सपनाहरू, समानता पाउने सपनाहरू, सुख पाउने सपनाहरू सबै अलपत्र परिरहेको अवस्थाभित्र ठूलो अपेक्षा थियो जनताको र कुनै पनि सरकारले त्यो पृष्ठभूमिमा निर्माण भएको कुनै पनि सरकारको ध्यान त्यसमा केन्द्रित हुनु पर्थ्यो र सँगसँगै नेपालमा पहिलोचोटि वामपन्थीहरूको बहुमतको सरकार बनेको थियो। स्वाभाविक रूपले वामपन्थीहरूले यो परिवर्तन ल्याउनको निम्ति ठूलो भूमिका पनि खेलेको हुनाले त्यसप्रति जनताको विश्वास एकदमै बलियो थियो। तर कस्तो देखिन्थ्यो भनेदेखि हामी सरकार चाहिँ धेरै खालका समस्याहरूलाई चिर्दै विकास निर्माण र समृद्धिको विषयमा केन्द्रित हुने तर दलभित्रका नेताहरूको दौडधुप चाहिँ कसरी यो सरकारलाई अस्थिर बनाउने, अब संवैधानिक दृष्टिले दुई वर्षभित्र अविश्वासको प्रस्ताव राख्न मिलेन, त्यसले गर्दा उहाँहरू दुई वर्षसम्म अलिक चुकलाएर जस्तो बस्नुभयो। तर जब दुई वर्ष पुग्यो र अब कानुनी हिसाबले संवैधानिक हिसाबले चाहिँ सरकार हटाउनका निम्ति ढोका खुल्यो भन्ने लाग्यो उहाँहरूलाई, त्यस पछाडिका दौडधुपहरू तपाईँले देख्नुहुन्छ। त्यस कारणले गर्दा यो घेराबन्दी आजको होइन, हिजैदेखि नै आएको हो र त्यो घेराबन्दी चिर्दै नै हामी यहाँसम्म आइपुगेका हौँ। अब राजनीतिमा यसलाई मैले त्यति अस्वाभाविक ठान्दिनँ, किनभने यस्ता कुराहरूको हिसाब किताब जनताले उपयुक्त समयमा उपयुक्त ढङ्गले दिन्छन् नै। तर यति ठुलो हन्डर ठक्कर पछि पनि हामीले पर्याप्त पाठ नसिक्नु र राजनीतिलाई चाहिँ जनताको सेवामा केन्द्रित गर्न नसक्नु अहिलेको सबैभन्दा ठुलो विडम्बना देखिन्छ। जस्तो अहिले एउटा बहस हेर्नु न, कस्तो देखिन्छ भने तपाईँ नेपाली काङ्ग्रेसभित्रका केही नेताहरूको तर्क सुन्नुहोस्, माओवादी केन्द्रका नेताहरूको तर्क सुन्नुहोस्, इभन एमालेभित्रकै केही साथीहरू जो अहिले दौडधुप गरिरहनु भएको छ उहाँहरूको कुरा सुन्नुहोस्, यस्तो लाग्छ मानौ आजका सारा समस्याहरूको चाहिँ के भन्दाखेरि कारण एकजना व्यक्ति हो प्रधानमन्त्री केपी शर्मा ओली, उहाँ नहुँदा चाहिँ साराका सारा समस्याहरू समाधान हुन्छ। अहिले राजनीति चाहिँ एकजना व्यक्तिमा गएर केन्द्रित गर्ने र त्यो व्यक्तिलाई हटाउन साथ चाहिँ सबै कुराहरूको समाधान जादुमय तरिकाले हुन्छ भन्ने ढङ्गले जुन बहस भएको छ त्यसको सार भने त सत्ता स्वार्थ बाहेक अरू के हुनसक्छ र त्यस कारणले नै मैले भनेको आजको राजनीतिको मुख्य समस्या भनेको राजनीति चाहिँ जनताको सेवामा राष्ट्रको हितमा केन्द्रित नहुनु हो।
जस्तो एकछिनलाई मानिलिउँ सरकारहरू आउलान जालान, यहाँहरू हिजो पनि मन्त्री हुनुभएको थियो, बडा शालीनतापूर्वक काम गर्नुभयो, आज पनि मन्त्री हुनुभएको छ, भोलि पनि हुनुहोला, सत्ताको आवत जावत भइरहेको छ। तर मूल प्रश्न त डेमोक्रेसीको हो। हाम्रो जहिले पनि 48 सरकार 5 टिक्न सकेन, 51 9 महिना त्यति लोकप्रिय भएको थियो सरकार, तर त्यो अल्पमतको थियो, कृष्णप्रसाद भट्टराईले 56 थोरै समयमै छोड्नुपर्ने स्थिति रह्यो। त्यति बेला एमाले फुट्दा काङ्ग्रेस फुट्दाको 59 सालको घटनाक्रमहरू आयो। यो सबै कुराबाट दीक्षित भएको नेपाली राजनीतिक उच्च नेतृत्व अहिले असहिष्णु भएर एक अर्का विरूद्ध गोल हान्ने स्थितिमा पुग्नुको पछाडि रहस्य चाहिँ के होला, जनताले यो ढङ्गबाट पनि सोचेका छन्?
अब कस्तो लाग्छ भनेदेखि यहाँको प्रश्न निकै गम्भीर छ र यसभित्र दुईटा पक्ष छन् भन्ने मलाई लाग्छ। एउटा राजनीतिक स्थिरता निश्चय नै एकदमै आवश्यक छ विकासको लागि, समृद्धिको लागि, देशको एउटा राष्ट्रियता सम्वर्धनको लागि। जति अस्थिरता भयो त्यति गमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई सजिलो हुन्छ, उनीहरूले त्यस्तै बेलामा सुन घुसाउने मौका पाउँछन् र विकास निर्माणदेखि लिएर जनताको हितमा काम गर्नका लागि एउटा राजनीतिक स्थायित्व चाहिन्छ। तर हामीले राजनीतिक स्थायित्वलाई कसरी बुझ्न जरुरी छ होला भनेदेखि, एउटा पार्लियामेन्ट फुल 5 टिक्नु मात्रै पनि राजनीतिक स्थायित्व मान्न सकिँदो रहेनछ। इभन एउटा सरकार जनतन टिक्यो, अनुचित सम्झौताहरू गर्दै टिक्यो भने पनि त्यस्तो खालको स्थिरताले पनि डेलिभरी दिन सक्दो रहेछ। हामीलाई चाहिएको एउटा सरकारको एउटा संसदको निरन्तरता भन्दा पनि त्यसले दिने डेलिभरीमा ऊ इफेक्टिभली ऊ चाहिँ प्रभावकारी ढङ्गले प्रस्तुत हुन पाउँछ कि पाउँदैन, उसले उसको कार्य सम्पादन उसले देश र जनताका निम्ति दिने कुराहरू केन्द्रित भएर लाग्न पाउँछ कि पाउँदैन। आज समस्या कस्तो देखियो भने जब जब तपाईँ अलिकति केही महत्त्वपूर्ण निर्णयहरू गर्दै अगाडि बढ्नुहुन्छ, जस्तो अहिलेकै घटनाहरू हेरौँ, राष्ट्रियतासँग जोडिएका छन् अहिलेका कतिपय विषयहरू, जति बेला नेपालले भनौँ न आफ्ना गुमेका भूभागहरू समेटेर नयाँ नक्सा प्रकाशन गर्यो, ती नक्साहरूलाई संविधानमा प्रतिबिम्बित गर्ने गरी संविधान संशोधन अभूतपूर्व ढङ्गले गर्यो र नेपाल एउटा नयाँ उचाइमा आफ्नो राष्ट्रियता राष्ट्रिय हितको बारेमा बोल्ने एउटा नयाँ उचाइमा पुग्यो, अस्थिरता त्यहीँबाट सुरु भयो। अघिल्लोचोटि हेर्नुहुन्छ भने जति बेला हामी नाकाबन्दीको विरुद्ध एक ढिक्का भएर चाहिँ उभियौँ र जब नाकाबन्दीलाई चाहिँ बाध्य भएर हटाउनु पर्ने बिन्दुमा पुगे नाकाबन्दी गर्ने साथीहरू मित्रहरू, त्यस पछाडि सरकार हटाउने खालका चलखेलहरू सुरु भए। अथवा अहिले नै हेर्नुहोस्, अब संसदमा चलिरहेका म केही बहसहरूलाई निहालिरहेको छु, मेलम्चीको पानी आइरहेको बेलामा कतिपय साथीहरूलाई एकदम ज्वरो आएको जस्तो देखिन्छ, तामाकोसी बल्दैको बत्ती बल्दै गर्न थाल्दाखेरि केही साथीहरूलाई एकदमै त्यो छटपटाहट महसुस भएको देखिन्छ। अर्थात् त्यसले फाइल अगाडि फाइला चाल्दा जनता अलिकति चाहिँ सबल हुँदा या जनताको हितमा अलिकति केही कामहरू हुँदाखेरि चाहिँ ती कुराहरूलाई सहज ढङ्गले अगाडि बढ्न नदिने र राजनीतिलाई सधैँभरि जोड घटाउको गुणाभागको को सत्तामा जाने र को सत्तामा हट्ने भन्ने कुराभित्र चाहिँ एकदमै यसमा केन्द्रित गरेको देखिन्छ र मैले भन्नै पर्ने हुन्छ नेपाली राजनीतिका केही पात्रहरू र उहाँले प्रतिनिधित्व गर्ने केही प्रवृत्तिहरू चाहिँ वास्तवमा मुलुकले खोजेको समृद्धि मुलुकले खोजेको विकास र मुलुकले खोजेको चाहिँ उज्जवल भविष्यका निम्ति एक किसिमले अवरोधको रूपमा बाधाको रूपमा चाहिँ खडा भएको म पाउँछु।
मन्त्रीजीले बडा सुन्दर तरिकाले आफ्नो तर्कहरू राखिरहनु हुँदाखेरि मलाई के लाग्यो भने एउटा सिक्काको दुईटा पाटा हुन्छ भने जस्तै आफ्नै निकट विगतमै एउटै चुनाव चिन्ह लिएर सँगै चुनाव लडेको 30-40 वर्षदेखि सँगै काम गरेको आफूभित्रका आफ्ना साथीहरू पनि यति असहिष्णु र तपाईँहरूमाथि प्रहार गर्ने स्थितिमा पुग्नुको पछाडि तपाईँहरूका पनि केही कमी कमजोरी छन् कि
होइन? ती छन् भने बसेर छलफल गर्न सकिन्छ। म के भन्दिनँ भने हामीले गरेका कामहरूमा कमी नै छैनन् या व्यक्तिको रूपमा प्रधानमन्त्री अथवा पार्टी अध्यक्षको रूपमा प्रधानमन्त्रीले गर्नुपर्ने कामहरूमा अझ ध्यान पुग्नुपर्ने विषयहरू सधैँ छैनन् म त्यस्तो पनि भन्दिनँ। तर के ती केही सीमित कमीहरू नेकपा एमालेलाई झन्डै झन्डै विभाजनकै तहमा पुर्याउने गरिकन चाहिँ ती त्यति गम्भीर छन् त। जस्तो भनौँ न पुष 5 गतेपछि हामी कस्तो परिदृश्य देख्यौँ भने केपी ओली त नवमहादेशबाट चुनिएको अध्यक्ष संसदीय दलबाट सर्वसम्मत ढङ्गले चुनिएको दलको नेता 80% त्यति बेला जनता समाजवादी पार्टी बनिसकेका थिएन राजपा र संघीय समाजवादी फोरम छुट्टा छुट्टै हुनुहुन्थ्यो उहाँहरू समेतको समर्थन प्राप्त गरेको झण्डै 77-78% मत प्राप्त गरेर चुनिएको प्रधानमन्त्री त्यस्तो व्यक्तिलाई प्रतिनिधिसभा विघटन ठिक कि बेठिक भन्ने बारेमा छलफल हुन सक्छ। प्रतिनिधिसभा विघटन गर्नुपर्ने बिन्दुमा कसरी पुग्यो राष्ट्रिय राजनीति लामो छलफल गर्न सकिन्छ तर एकछिनको निम्ति मानिलिउँ र प्रतिनिधिसभा विघटन त्रुटिपूर्ण नै भयो अरे। त्यो त्रुटिपूर्ण भयो भन्नेमा जुन ढङ्गको तमासा सडकमा हामीले देख्यौँ जुन लेभलसम्म उहाँहरूले अब पार्टी प्यालेसहरूमा बैठक बस्दै पार्टीको साधारण सदस्यताबाट समेत पनि निष्कासन गर्नुपर्ने तहसम्म जुन खालका क्रियाकलापहरू भएर वास्तवमा भन्नुहुन्छ भने नेकपा एमालेको गौरवलाई नेकपा एमालेको इतिहासलाई नेकपा एमाले बडो दुःखले आर्जन गरेका यी सारा चाहिँ उपलब्धिहरूलाई लगेर भनौँ न माओवादी केन्द्रलाई प्रचण्डलाई बुझाइदिने खालका जुन खालका क्रियाकलापहरू भए त्यो तुलनामा त्यो त्यसलाई हेर्नुभयो भनेदेखि यदि केही कतै प्रधानमन्त्रीको रूपमा केपी ओलीका पार्टी कार्यकर्ताहरूको रूपमा हाम्रा केही कमीहरू रहेछन् भने पनि ती कतै पनि तुलना योग्य हुँदैनन्। दोस्रो केही कमजोरी छन् भने फागुन 23 हामीलाई एउटा अवसर दिएकै थियो फर्केर आफ्नै घरमा आएर बसेर सबै कुराहरू छलफल गरेर र हिजो हामी चाहिँ मिल्न सकेका थिएनौँ तर अदालतले मिल भनेर भन्यो र अब हामी अगाडि बढौँ सानातिना कमीहरू हाम्रा पनि भयो होलान् तपाईँका पनि भयो होलान् र यी कुराहरूलाई चाहिँ बिर्सेर अगाडि बढौँ प्रधानमन्त्रीले भन्नु नै भएको थियो त म त अँगालो मार्न तयार छु विगतका सारा कुराहरूलाई चाहिँ बिर्सेर अँगालो मार्न तयार छु तर एउटै शर्त हो अब उपरान्त चाहिँ पार्टी एउटा गुटहरूको संयुक्त मोर्चा बन्न हुँदैन अब उपरान्त हाम्रा सारा ध्यान चाहिँ खालि नेताहरूको व्यवस्थापनमा खर्चिनुपर्ने को नेतालाई 2 नम्बरमा को नेतालाई 3 नम्बरमा को नेतालाई 4 नम्बरमा राख्नुपर्ने यी खालका कुराहरूमा मात्रै अल्झिनु हुँदैन अब देश र जनताको हितमा केन्द्रित हुने कुराको प्रत्याभूति हो र अब उपरान्त चाहिँ कुनै गुटगत क्रियाकलापहरू हुँदैनन् भन्ने कुराको प्रत्याभूति हो भनेदेखि म एकदमै फराकिलो छाती गरेर अगाडि बढ्न तयार छु उहाँले भन्नु नै भएको थियो भनि नै रहनु भएको छ आज पनि। त्यस कारणले गर्दाखेरि होला कमीहरू हामी समीक्षा पनि गरौँला तर के चाहिँ कुरा ढुक्क भन्न सकिन्छ भने केही कमीहरू रहेछन् भने पनि पार्टी विभाजनको तहसम्म नेतृत्व विरुद्धको त्यो तहको चाहिँ एकदम अमर्यादित आक्रमणको तहसम्म चाहिँ जानुपर्ने कहीँ कतै त्यो आवश्यकता नै थिएन साथीहरू धेरै पर पुग्नु भएको हो।
जस्तो अब अहिले सरकारको कुरा एकछिन परै राखेर मन्त्रीजीहरूको कुरा एकछिन परै राखेर पार्टीहरूको कुरा परै राखेर तर लोकतन्त्र बलियो भएको देख्न चाहने ठूलो कित्ता मुलुकमा छ ती मान्छेहरू कतै निराश होलान् कि त्यो निराशाले लोकतन्त्रमाथि प्रहार गर्ला कि भन्ने बौद्धिक चिन्ताहरू पनि छन्। यतिखेर अब मुलुक कसरी अघि बढ्नुपर्छ तपाईँहरूको अबको योजना चाहिँ के हो?
निश्चय नै यहाँले भन्नुभएको सही हो लोकतन्त्रका सबैभन्दा महत्त्वपूर्ण अवयव अथवा तिनीहरूका स्तम्भहरू आलम्बहरू भनेको चाहिँ राजनीतिक दलहरू हुन्। दलहरू विभाजित हुँदा विगतका हाम्रा अनुभवहरू छन् 54 सालमा नेकपा एमाले विभाजित भयो त्यसले हिंसालाई चाहिँ राष्ट्रव्यापी विस्तार गर्नको निम्ति एउटा ठुलो भूमिका खेल्यो 59 सालमा नेपाली कङ्ग्रेस विभाजित भयो. त्यो विभाजनले प्रतिगमनका निम्ति एउटा मार्ग प्रशस्त गरिदिने कामहरू गर्यो. त्यसो हुँदा दलहरू फुट्दाखेरि स्वाभाविक रूपले लोकतन्त्रलाई असर पर्छ. तर अर्को पनि हामीले एउटा बाटो बुझ्नुपर्छ. लोकतन्त्र भनेको केवल 5 वर्षमा एकचोटि भोट हाल्न पाउने र जनताका प्रतिनिधिहरूले गएर सरकार सञ्चालन गर्ने मात्रै होइन. त्यो कुरा नियमित भइरह्यो तर लोकतन्त्र चाहिँ जनताको जीवनसँग जोडिएन भने, जनताको सर्वतोमुखी हितसँग जोडिएन भनेदेखि यो लोकतन्त्रका जुन राजनीतिक आयामहरू छन्, नियमित रूपमा चुनाव हुने, सरकार बन्ने कुराले मात्रै, पार्टीहरू खोल्न पाउने बोल्न पाउने कुराले मात्रै चाहिँ लोकतन्त्र धानिलो रहेनछ. त्यसबाट अहिलेको सरकारको मुख्य प्रयास भनेको लोकतन्त्रको राजनीतिक आयामलाई चाहिँ लोकतन्त्रका सामाजिक आर्थिक आयामसँग जोड्ने, अर्थात् लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्ने, जनताको समृद्धिसँग जोड्ने, लोकतन्त्रलाई डेलिभरेबल बनाउने, यो त्यसले चाहिँ जनतालाई परिणाम दिन सकोस्, यो कुरामा चाहिँ केन्द्रित गर्न सक्यौँ र जनतालाई सन्तुष्टि दिन सक्यौँ कि ठिक हो, मुलुकमा गणतन्त्र आयो, गणतन्त्र आएको कारणले हाम्रो घरमा चाहिँ के भन्दाखेरि समृद्धि आयो, हाम्रो गाउँमा न्याय आयो, मैले आत्मसम्मान पाएँ, मेरा नानीहरूले पढ्न पाए, मेरा बाबामाहरूले चाहिँ औषध उपचार गर्न पाउनुभयो, मेरा छोराछोरीहरूले, मेरा भाइहरूले चाहिँ देशभित्रै रोजगारी पाए भन्ने ढङ्गले डेलिभरी दिन सक्यौँ भने जनतासँग लोकतन्त्र जोडिन्छ र भोलि लोकतन्त्रमा कुनै खतरा उत्पन्न भयो भने पनि जनता आफै उठेर त्यसको प्रतिरक्षा गर्छन्. त्यसो गर्न सकिएन र लोकतन्त्र केही सीमित नेताहरूको लागि मात्रै भयो. मैले अघिदेखि नै छलफल गरिरहेको तपाईँसँग मुख्य विषय के हो भनेदेखि, अहिले लोकतन्त्रको परिभाषा चाहिँ अमुक व्यक्ति कुर्सीमा जान पाउने कुरा भयो भने अग्रगमन, त्यहाँ जान पाइएन भने प्रतिगमन. भूमि त त्यहीँ रहेको छ नि त अहिलेको बहस. त्यसलाई चाहिँ के भन्दा अन्त्य गरेर हामीले जनताको जीवनसँग लोकतन्त्रलाई घाँच्न सक्यौँ भने लोकतन्त्रलाई कसैले उल्टाउन सक्दैन. अहिले देखा परेका केही कुराहरू, अब लोकतन्त्रलाई खतरा सामान्यतया दुई कोणबाट हो. एउटा दक्षिणपन्थी कोणबाट केही मान्छेहरू छन् अहिले पनि कि राजा फर्काउन सकिन्छ कि भनेर लागिरहेका, जुन बिल्कुल असम्भव कुरा हो र त्यो नफर्किनु सम्भव छ, नफर्केर त्यसले पनि देश जोगाउने हो. आफै त जोगाउन नसकेको, जोगिन नसकेको राजतन्त्रले देश जोगाउँछ भन्ने कुरा बेकारको कुरा हो. अर्को खतरा भनेको उग्र वामबाट कोणबाट हो, जुन अहिले अब निस्तेज भएको छ. अस्ति नेत्रविक्रम चन्द्र विप्लव समूहको नेकपा समेत शान्तिपूर्ण बाटोमा आइसकेपछि अहिले मुलुकमा उग्र वाम पन्थको जोखिम समाप्त भएको छ. दक्षिण पन्थको अवशेषहरू छन् तर त्यसले खास ठुलो असर गर्दैन. तर अब हामीहरूको ध्यान भनेको लोकतन्त्रलाई चाहिँ डेलिभरी गर्न योग्य बनाउनु पर्छ. त्यसो भयो भने जनता आफैले लोकतन्त्रलाई जोगाउँछन्, लोकतन्त्र जोगाउने सबैभन्दा ठुलो संवाहक भनेका चाहिँ आम जनता हुन् भन्ने म ठान्छु.
म अन्तमा छु. धेरैजना मेरा श्रोताहरूको अपेक्षा पनि के छ भने, नेकपा एमालेको प्रवक्ता पनि हुनुहुन्छ परराष्ट्र मन्त्रीज्यू, तपाईँहरूको आफ्नो पार्टीको आन्तरिक जीवन फेरि सङ्घ लिएर नेताहरू सबै एकै ठाउँमा बसेर फेरि एउटै मूलधारमा हिँड्न सक्ने अवस्था छ कि छैन भन्ने त्यो प्रश्न चाहिँ सोधिदिए हुन्थ्यो भन्ने अपेक्षा धेरै श्रोताको छ.
म चाहिँ आशावादी छु. म के आशा गर्छु भने, आज जति पर पुग्नु भएको भए पनि ती नेताहरू यो पार्टी निर्माणमा उहाँहरूको पनि पसिना भएको छ, रगत भएको छ. अब अहिले अलिकति गलत बाटो हिँडिरहनु भएको छ. तर एउटा बिन्दुमा गलत बाटो हिँड्दै गएपछि कि त भिरमा पुगिन्छ कि त भित्तामा ठोकिन्छ. होइन, भिरमा पुग्नुभन्दा अगाडि अथवा भित्तामा ठोकिनुभन्दा अगाडि उहाँहरू फर्किनुहुनेछ र नेकपा एमालेलाई बलियो बनाएर अगाडि बढ्नुहुनेछ भन्ने म आशावादी छु. हामीले त्यही ढङ्गले नै ढोका खुल्लै राखेर अगाडि बढिरहेका छौँ. अब त्यसो भएन भने अब आन्दोलनलाई कति नोक्सान हुन्छ त्यो त म भन्न सक्दिनँ. व्यक्तिगत रूपमा त्यो बाटो हिँड्ने साथीहरूलाई व्यक्तिगत रूपमा नोक्सान हुन्छ, उहाँहरूको राजनीतिक एउटा भूमिका, अस्तित्व र राजनीतिक चाहिँ जुन एउटा सम्भावना हो त्यो चाहिँ एकदमै लगभग समाप्त भएर जान्छ. त्यो नहोस्, उहाँहरू पाठ सिक्नुहोस्. एउटा व्यक्ति प्रतिको यो तहसम्मको आग्रह नराख्नुहोस् जसले उहाँहरूलाई अरू सबै कुराहरूबाट चाहिँ एक खालको दृष्टि चाहिँ नै एकदम ओझेलमा पार्ने खालको, एक किसिमले चाहिँ भन्दाखेरि दृष्टिविहीन बनाउने जस्तो खालको एकजना व्यक्तिप्रतिको आग्रहले सबै कुराहरू चाहिँ विवेक शून्य हुने खालको स्थिति चाहिँ उहाँहरू नभनिदिनुहोस् भन्ने हाम्रो आग्रह छ. नेकपा एमालेको तर्फबाट, नेतृत्वको तर्फबाट एकदमै ढोका खुल्ला छ. त्यो तहसम्म उहाँहरूले हिजो सडकबाट अरूको उलामालामा लागेर कारवाहीका विभिन्न खालका गतिविधिहरू गर्दाखेरि पनि अहिले केही नेताहरूलाई स्पष्टीकरण सुन्ने, केही नेताहरूलाई तत्कालका लागि चाहिँ निलम्बन गर्ने कामहरू गरिए पनि उहाँहरूका क्रियाकलापहरू सहज बन्दै आउँदा फेरि एकदमै हार्दिकतापूर्वक उहाँहरूलाई स्वागत गर्न र तपाईँको जिम्मेवारीतिर अगाडि बढ्न तयार छौँ. मलाई यो विश्वास छ नेकपा एमालेको जीवन सङ्गलिन्छ, केही साथीहरूले नमिलाउन खोजे पनि त्यो धेरै लामो जाँदैन.
हुन्छ मन्त्रीज्यू, धेरै धेरै धन्यवाद. बिहानै हामीले राष्ट्रिय राजनीतिसँग जोडिएर अलिकति लोकतन्त्र कसरी बलियो होला भन्ने आशाको त्यो कोणबाट व्याख्या र विश्लेषण गर्न पायौं. समय र संवादका लागि धेरै धेरै धन्यवाद. हामी परराष्ट्र मन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ग्यावालीसँग संवाद गर्दै थियौं र यो संवादसँगै अन्तर्सम्वाद आजलाई यही सकिन्छ. र समसामयिक राजनीतिसँगै अन्य सन्दर्भहरूका पनि समसामयिक विषयहरू जोड़िएका छन्. कोरोनाको संक्रमण फेरि बढ़ने संकेत देखा परेको छ. स्वास्थ्य मन्त्रालयले थप सतर्कता अप्नाउन र जनस्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेको छ. खोप आयातका लागि सरकारले उच्चस्तरको पहल फेरि प्रारम्भ गरेको छ. सांसद पद गुमेका चारजना मन्त्रीज्यूहरूले पद तथा गोपनीयताको फेरि शपथ लिनुभएको छ. विपक्षी दलहरू सरकार विरूद्ध मोर्चाबन्दी गर्दैछन् भन्ने समाचारहरू आएका छन्. डडेलको प्रकोप तुलनात्मक रूपमा यो वर्ष अलि बढ़ेको छ र नेपाली आकाशमा देखिएको त्यो धुवाँ र तुवालोले मान्छेहरू त्रस्त थिए र जनस्वास्थ्यमा केही असर परेको थियो र गैराती परेको पानीबाट अलिकति हल्का महसुस गर्न थालिएको छ र यी केही राष्ट्रिय घटनाक्रमहरू हुन् र दैनन्दिनीमा अरू जीवनका अरू सन्दर्भहरू चल्दै रहेका छन्. यी सन्दर्भहरूका बीच हामीले परराष्ट्र मन्त्रीज्यूसँग बसेर सम्वाद गर्यौं. आजको अन्तर सम्वाद यहीँ सकिन्छ. साथी शंकर भण्डारी र म नवराज लम्सालाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.